تفسير سورة الشورى آیت نمبر 141 سے 159 141 سے 159 قوم سمود اور ان کو ان کی طرف بھیجے جانے والے پیغمبر حضرت صالح علیہ السلام کا قصہ بیان کیا گیا ہے اور آپ دیکھیں گی اس واقعے میں بھی آپ پڑھیں گی کہ حضرت صالح علیہ السلام کی دعوت وہی دعوت تھی جو پہلے موسیٰ علیہ السلام ابراہیم علیہ السلام نوح علیہ السلام ہود علیہ السلام کی دعوت رہی ہے تو انبیاء علیہ السلام کی دعوت میں یکسانیت ہے ان کے قوموں کے رویے اور ان کے انجام میں بھی یک رنگی ہے اور بالکل یہی رویہ اہل مکہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ برت رہے تھے تو یہاں پہ بھی جو ہے وہ قوم سمود کا واقعہ سنا کر انہیں عبرت کی دعوت دی جا رہی ہے اور آج کے دور کے لوگوں کے لیے بھی یہ پیغام ہے کہ رسول کی اطاعت کرنی چاہیے رسول اللہ کا امبیسیڈر ہے اللہ کا پیغمبر ہے اور جو قوم جو لوگ رسول کو جھٹلاتے ہیں تو ان کا انجام جو ہے وہ تباہی ہوا کرتا ہے اور خاص طور پر بحیثیت مسلمان کے ہمیں ضرور سوچنا چاہیے کہ کیا ہم اپنے بیلوڈ پروفٹ اپنے پیارے رسول حضرت محمد صلی اللہ علیہ وسلم کی سیرت ان کے پیغام ان کے مشن اس سے واقف ہیں نمبر دو کیا میں اپنے پیارے رسول صلی اللہ علیہ وسلم کی اطاعت کرتی ہوں کذبت ثمود المرسلین ثمود نے رسولوں کو جھٹلایا اب آپ دیکھیے کہ یہاں پر جو ہے یہ نہیں کہا جا رہا کہ ثمود نے ایک رسول کو جھٹلایا بلکہ مرسلین جو ہے جمع کا صیغہ استعمال کیا گیا ہے اور اصل میں ایک پیغمبر کو جھٹلانا سارے پیغمبروں کو جھٹلانا ہے کیوں سب پیغمبروں کی جو ہے وہ دعوت ایک رہی تو یہاں پہ جمع کا صیغہ اس لیے استعمال کیا گیا ہے کہ ایک رسول کو جھٹلانا دراصل سب رسولوں کو جھٹلانا ہے کذبت ثمود المرسلین ثمود نے رسولوں کو جھٹلایا اذ قال لهم اخوهم صالح الا تتقون اذ اذکرو کا مخفف ہے یاد کرو جب ان کے بھائی صالح علیہ السلام نے ان سے کہا تھا الا تتقون تم ڈرتے کیوں نہیں دیکھیں پیغمبر کے لیے بھائی جو ہے اس کا لفظ استعمال ہوا ہے اس لیے کہ نبی اپنی قوم کا فرد ہوتا ہے نبی اپنی قوم میں سے ہی ہوتا ہے تو قوم کا فرد قوم میں سے بھائی ان کے بھائی صالح علیہ السلام نے ان سے کہا تھا الا تتقون تم ڈرتے کیوں نہیں ہو انی لکم رسول امین میں تمہارے لیے ایک ایماندار رسول ہوں رسول امبیسیڈر امین ایماندار اب آپ دیکھیے حضرت صالح علیہ السلام کی ایمانت دیانت ان کی غیر معمولی قابلیت کی گواہی خود ان کی قوم کے لوگ جو ہیں وہ دیتے ہیں سورۃ ہود کی آیت نمبر 62 آیت نمبر 62 کو آپ یاد کریں کہ ان کی قوم کے لوگ حضرت صالح علیہ السلام سے کہتے ہیں قالو یا صالح قد کنت فینا مرجوا قبل هذا انہوں نے کہا اے صالح علیہ السلام اس سے پہلے تو تم ہمارے درمیان ایسے آدمی تھے جس سے ہماری بڑی امیدیں وابستہ تھی तो उनके किरदार से, उनकी सीरत से कौम के लोग मुतासिर थे, उनसे बड़ी उम्मीदें लगाए बैठे थे कि बड़ा हमारा होनहार और अच्छा जो है वो ये कौम का फर्द है। लेकिन जब हजरत सालेह अलैहि सलाम ने जो है उन्हें अल्लाह की तरफ बुलाया और कौम शिर्क कर रही थी उसे रोका, और साथ ही बताया कि इन्नी लकुम रसूलुन अमीन, तो उन्होंने इसका इनकार किया। हजरत सालेह अलैहि सलाम ने कहा, फत्तकुल्लाह व अतीउन, लिहाजा फा बस अब ये के बात को समेट कर जो है वो उनके सामने ये बात रखी गई है कि चूंकि मैं एक अमीन हूँ, ईमानदार हूँ, अल्लाह का रसूल हूँ, फत्तकुल्लाह, लिहाजा अल्लाह से डरो, अल्लाह ताला की नाफरमानी से डरो, अपने गुनाहों के अंजाम से डरो, अल्लाह की हुदूद, अल्लाह के अहकाम जो हैं उन्हें नाफिज करो। वअतीउनी, नून के बाद या था हरफे इल्लत जो गिर चुका है, वह अतीउन और मेरी अतात करो, वह मैं अस्अलकुम अलैहि मिन अज्र, इन अज्रिया इल्ला अला रब्बिल आलमीन। इसको आप हाईलाइट करें, आपने पिछले पैगंबरों के बारे में पढ़ा कि पैगंबर की दावत का ये एक अहम स्लोगन है, ये एक अहम पैगंबरों की तरफ से ऐलान किया जाता रहा, वमा असलकुम, और मैं नहीं सवाल करता तुमसे, अलैहि, अपने इस दावा पर, अपने इस मिशन पर, अपनी इस तबलीग पर, मैं तुमसे सवाल नहीं करता, मिन अजर, किसी अजर का, किसी मुआवजे का, किसी सिले का, किसी तनख्वाह का, इन अजरिया इल्ला अला रब्बिल आलमीन, मेरा अजर तो रब्बुल आलमीन के जिम्मा है। ये बड़ा ही खूबसूरत जो है वो पैगंबर की तरफ से इजहार है, जो पैगंबर की जो है वो नीयत को, उसके इखलास को, उसकी दावत की सदाकत को, उसकी हकानियत और सच्चाई को जो है वो वाजे करता है कि मैं जो ये काम कर रहा हूँ इसका मुझे तुमसे कुछ भी मुआवजा नहीं चाहिए। मैं ये नहीं कहता कि तुम मेरे ये काम कर दो, मुझे इतनी तनख्वाह दे दो, मुझे इतने जानवर दे दो, या मेरे मेरे साथ ऐसे ऐसे करो, बस मैं तुमसे कुछ भी तो नहीं कहता, यही तो कहता हूँ कि तुम अल्लाह की अतात करो और मेरी अतात करो, और मुझे अपने इस काम का मुआवजा अल्लाह ही से चाहिए। अतुतरकूना फीमा हाहुना आमिनीन। अब आप देखें कि ये जो आयत नंबर 146 है, आयत नंबर 146, इसमें हजरत सालेह अलैहि सलाम उनसे एक सवाल पूछते हैं, और हजरत सालेह अलैहि सलाम का ये सवाल जो है उनकी अमारत, खुशहाली, उनकी दौलत उसको जाहिर करता है कि तुम इतने अमीर हो, तुम इतने खुशहाल हो, तुम दौलतमंद हो और तुम मुतरफीन में शामिल हो, तो तुम क्या समझते हो कि ये जो खुशहाली है, ये दौलत है, इसकी वजह से तुम अल्लाह को भूल चुके हो, अल्लाह से गाफिल हो चुके हो, तो तुम क्या समझते हो कि क्या हमेशा हमेशा ये चीजें तुम्हारे पास रहेंगी, ये दौलत, ये बागात, ये चश्मे, ये खजूरें, ये पहाड़ जिसमें तुम्हारे महल्लात हैं, अतुतरकूना, क्या तुम छोड़ दिए जाओगे? अतुतरकूना, अतुतरकूना जो है इसके मानी है कि क्या तुम जो है छोड़ दिए जाओगे, जैसे तरक करना, छोड़ देना, फीमा इसमें, फी में मा जो कुछ, हा होना यहाँ पे, यानी यहाँ पे जो कुछ तुम्हें मुयस्सर है। अब आप देखें कि फी मा यानी इस दुनिया में मा जो कुछ, तो यहाँ पे दुनिया में जो कुछ तुम्हें मुयस्सर है, आमिनीन, बेखौफ, अमन के साथ, क्या बस यूं ही इत्मीनान से तुम दुनिया में रहने दिए जाओगे? तुम्हारा क्या ख्याल है कि तुम्हारी ये दौलत, तुम्हारी ये जवानी, तुम्हारी ये ऐशो इशरत, तुम्हारे ये बागात, खेत, नखलिस्तान, क्या ये अब्दी हैं? कभी इनको जवाल नहीं आना? क्या इन नेमतों का तुमसे हिसाब न लिया जाएगा? क्या कभी तुम्हारे अमाल की तुमसे बाजपुरस न होगी? तुम क्या कर रहे हो, तुम क्या सोचते हो? اتترکون فی ما هاہنا آمنین فی جنات وعیون وزروع ونخل طلعها حضیم. فی جنات ان باغوں میں، وعیون اور چشموں میں، وزروع ان اور کھیتیوں میں، ونخل اور نخلستانوں میں، طلعها جن کے خوشے حدیم رس بھرے ہیں. اب آپ دیکھیں کہ ایک باغ کی بات نہیں ہو رہی، جنات بہت سے باغات، جنت واحد ہے، جنات اس کی جمع ہے. گویا کہ ان کے ہاں بڑی خوشحالی تھی، بڑا سبزہ تھا، باغات کے اندر رہتے تھے وہ، ان کے پاس بڑے باغات تھے. وعیون، اور عین واحد ہے اور عیون جو ہے وہ جمع ہے، اور چشموں کے لیے یہ استعمال کیا جاتا ہے. تو چشموں میں، و زروع، ز را عین جو ہے یہ واحد ہے اور یہی اس کا مادہ بھی ہے، اور زروع جو ہے یہ جمع ہے، اور مراد ہے کھیتیاں. معنی کیا ہے کہ ان کھیتیوں میں، ان فصلوں میں، ونخل، پھر آپ دیکھیے کہ نخل کا لفظ جو ہے استعمال کیا گیا ہے، اور نخل جو ہے یہ کہتے ہیں کھجور کے درخت کو، اور کھجوروں میں، تلعوہا جن کے خوشے حدیم بہت ملائم ہے. حدیم جو ہے ہا دعاد میم اس کا روٹ ہے، نرم چیز کو کچلنا، بھینچنا، نچوڑنا، اس میں کمی کرنا. جیسے آپ کہتی ہیں نا میرا کھانا ہضم ہو گیا، تو کھانے کو کیا کرتی ہیں، یعنی آپ کا جو پورا جو ہے وہ ہضم کرنے کا سسٹم ہے وہ کیا کرتا ہے کہ جو بھی آپ کھانا کھاتی ہیں تو مختلف مراحل سے ان کو گزارتے ہوئے ان کو کچلتا ہے، ان کو بھینچتا ہے، نچوڑتا ہے، اور پھر اسی سے بلڈ بنتا ہے، آپ کو طاقت غذائیت ملتی ہے، اور اس کے بعد جو فالتو ہوتا ہے، جو ویسٹیج ہوتا ہے، پھر وہ چلا جاتا ہے نا، نکل جاتا ہے. تو ہضم جو ہے اس کے معنی ہوتے ہیں، ہضم جو ہے اس کے معنی ہوتے ہیں جیسے یہ لفظ جو ہے یہ نرم کے لیے بھی استعمال کیا جاتا ہے، رس بھرے کو بھی کہتے ہیں، لطیف کے لیے بھی آتا ہے، کیونکہ ہضم کے معنی ہی یہ ہیں کہ نرم چیز کو کچلنا، اور حدیم کہتے ہیں کچلے ہوئے کو. تو اس طرح رس بھرے خوشے کے لیے بھی آتا ہے، حدیم رس بھرے ہوئے، یا پھر یہ بھی کہہ سکتے ہیں ملائم، نرم و نازک، ملائم. جو نرم و نازک اور ملائم ہوتا ہے نا وہی جلد ہضم ہونے والا بھی ہوتا ہے. اور یہاں پہ تل اوہا جو ہے یہ خوشے کو کہتے ہیں، تو لام عین، تو لام عین کھجور کے اس شگوفے کو کہتے ہیں جو پہلے پہل نکلتا ہے. تل ان سے مراد ہے طلوع ہونا، تو جو بالکل شروع میں کھجور کا خوشہ ہوتا ہے نا اس کے لیے تل ان کا لفظ استعمال کیا جاتا ہے، شگوفہ. اس کے بعد جو دوسرے نمبر پر کھجور کا پھل ہوتا ہے اس کو جو ہے وہ بلہن کہتے ہیں، بلہن، بالام ہا، پھر بسرن، با سین را، پھر رتبن، پھر اس میں وہ رس بھر جاتا ہے، تر و تازہ بن جاتا ہے، اور پھر جب وہ اس کے بعد باقاعدہ کھجور پک کر تیار ہو جاتی ہے تو اس کو تمر کہتے ہیں. تو اس طرح کھجور کا پھل جو ہے ان مراحل سے گزرتا ہے، تلعن، بلحن، بسرن، رتبن، اور پھر تمرن. تو یہاں پہ اس کے جو ہے وہ بالکل جو شروع شروع میں پہل پہل آتا ہے، پہلے پہل اس کا ذکر کیا گیا ہے کہ کھجوروں کے درختوں کے جو خوشے ہیں حدیم رس بھرے، کیا انہی میں تم ہمیشہ رہو گے؟ کیونکہ عربوں کے ہاں کھجوریں بڑی کثرت سے ہوتی تھیں، تو اس لیے یہاں پر جو ہے خاص طور پر اس کا ذکر کیا گیا ہے. اور یہ تفصیل کس چیز کی ہے؟ یہ آیت 146 کی تفصیل ہے. فی ما ہا ہنا، یہ جو کچھ تمہارے پاس ہے کیا اسی طرح امن اور سکون کے ساتھ تم انہی چیزوں کے اندر چھوڑ دیے جاؤ گے؟ یعنی آپ دیکھیں کہ آپ یہ آیت نمبر 147 اور 148 کو سمجھنے کے لیے آپ دیکھیں کہ عربوں کے ہاں باغات بڑی کثرت سے ہوتے تھے، اور اچھے باغ کا تصور یہ تھا کہ انگوروں اور اناروں کا باغ ہو، اس کے نیچے نہریں جاری ہوں، بلکہ بعض اوقات بیچوں بیچ نہریں چل رہی ہوتی تھیں، اور پھر مختلف قسم کی کاشت کے لیے وہ بیچ میں زمین رکھتے تھے اور کناروں پہ کھجوروں کی انگوروں کی باڑ لگا دیتے تھے. تو یہاں پر بھی اللہ رب العزت نے ان کی یہی جو خاص طور پر ان کے پاس جو نعمتیں تھیں، یعنی کھجوروں کے خوشے ہیں، آپس میں گتھم گتھا ہیں، باغات ہیں جس میں طرح طرح کے ان کے پاس پھل ہیں، اور نہروں سے وہ پانی دے کر باغات کو سیراب کرتے ہیں. اللہ تعالیٰ پوچھتے ہیں، اے لوگو، اے قوم ثمود، کیا تم نے گمان کر رکھا ہے کہ یہ ساری چیزیں تمہیں دیکھ کر جو ہے وہ باغ کا اصل مالک اس سے بے تعلق ہو بیٹھا ہے؟ کیا وہ کبھی تم سے اس کے بارے میں پوچھے گا نہیں؟ ان آیات کی روشنی میں آپ اپنا محاسبہ کریں کہ آپ کے جو خوبصورت گھر ہیں، آپ کے جو خوبصورت جو ہے وہ محلات ہیں، آپ ان گھروں کی ملکہ ہیں، آپ کے جو زیورات ہیں، آپ کے کپڑے ہیں، آپ کی گاڑیاں ہیں، آپ کی جاب ہے، آپ کے کلینک ہیں، آپ اپنے آفس میں بیٹھتی ہیں، آپ جو کچھ بھی کرتی ہیں، تو کیا یہ چیزیں آپ کے پاس ہمیشہ رہیں گی؟ کیا اللہ تعالیٰ ان نعمتوں کے بارے میں باز پرس نہیں کرے گا؟ کیا اللہ پوچھے گا نہیں کہ ڈاکٹر کی کرسی پر بیٹھ کر اور آفس کی کرسی پر بیٹھ کر، ایک ٹیچر تھے تو ٹیچر کی کرسی پر بیٹھ کر، یا ایک مزدوری کرنے والے تھے تو ایک مزدوری کی کرسی پر بیٹھ کر، یا ایک ساس تھی تو ساس کی کرسی پر بیٹھ کر، بہو کی کرسی پر بیٹھ کر، بیوی کی کرسی پر بیٹھ کر، شوہر کی کرسی پر بیٹھ کر، کیا تم نے حقوق ادا کیے؟ کیا تم نے اپنے فرائض میں کوئی کمی تو نہیں کی؟ کیا تم نے عدل کیا؟ کیا تم اللہ سے ڈرتے رہے؟ ان سارے کام کو کرتے ہوئے کیا تم رسول کی اطاعت کرتے رہے؟ اور کیا تم نے یہ سوچ رکھا تھا کہ تم یوں ہی چھوڑ دیے جاؤ گے ان سب چیزوں میں؟ پھر آپ دیکھیں کہ قوم ثمود کی جو ہے وہ نمایاں خصوصیت کیا تھی. قدیم زمانے کی قوموں میں وہ بڑی مشہور تھی، پہاڑوں کو تراش تراش کر ان کے اندر عمارتیں بناتی تھی. جیسے جو ہے وہ آد، جو ہے قوم آد کی نمایاں خصوصیت کیا تھی کہ وہ اونچے اونچے ستونوں والی عمارتیں بناتی تھی. تو یہاں پر جو ہے اب قوم ثمود کی جو نمایاں خوبی ہے اس کا بھی ذکر کیا جا رہا ہے، کیونکہ قوم ثمود کو آد ثانیہ بھی کہا جاتا ہے. آد کی تباہی کے بعد یہ قوم ابری. ان کا علاقہ الحجر، مدینہ اور تبوک کے درمیان واقع ہے. اس کی لمبائی 300-400 کلومیٹر اور چوڑائی 100 کلومیٹر کے قریب ہے. ان کے اوصاف بھی آد سے ملتے جلتے تھے، انہی جیسے لمبے قد، مضبوط جسم. سب سے عجیب بات یہ ہے کہ یہ پہاڑوں کو تراش تراش کر ایسے آرام دہ اور خوبصورت گھر بناتے کہ آج کل کے جو انجینئر ہیں، جن کے پاس جدید ٹیکنالوجی ہے، جدید ٹیکنالوجی کے باوجود وہ ایسے گھر نہ بنا سکے. ان کے بنائے ہوئے کئی گھر اب بھی جو ہے وہ موجود ہیں اور دیکھے جا سکتے ہیں. اور جیسے سورت فجر میں اللہ تعالیٰ نے جو ہے قوم عاد کو کہا ذات العماد، تو ستونوں والوں کا لقب دیا. قوم ثمود کے بارے میں سورت فجر میں اللہ تعالیٰ نے کہا الذین جابوا الصخر بالواد، وہ جنہوں نے وادی میں چٹانیں تراشی تھی. یہ کیا کرتے تھے؟ سورت الاعراف آیت 74 میں آپ پڑھ چکی ہیں کہ میدانی علاقوں میں بڑے بڑے محل تعمیر کرتے تھے. تتخذون من سہولها قصورا. اور صرف اتنا نہیں تھا کہ ان کے پاس دولت تھی، باغات تھے، کھیتیاں تھیں اور چشمے تھے اور امن سکون کے ساتھ رہ رہے تھے، صرف اتنا ہی نہیں تھا، بلکہ اصل بات کیا تھی کہ وہ اپنی بڑائی، اپنی دولت، اپنی قوت، اپنے فن کے کمالات جو تھے اس کی نمائش کرتے تھے. और उस पर इतराते थे, और बगैर जरूरत के, बिला जरूरत दिखावे के लिए महलात जो थे तो तामीर करते थे, दिखावे के लिए फिर फखर करते थे, उस पर जो है वो इतराते थे। वतन हितूना मिनल जिबाली बुयूतन फारहीन, वतन हितूना, और तुम जो हो तराशते हो, मिनल जिबाली पहाड़ों को, यानी पहाड़ों को खोद खोद कर, तराश तराश कर तुम क्या करते हो, बुयूतन इमारतें बनाते हो, बैत वाहिद है और बुयूतन जो है वो इसकी जमा है, कि तुम पहाड़ों को तराश कर जो है वो महल्लात बनाते हो। फारहीन, फारहीन जो है फाराहा, इसके बारे में मुफस्सरीन कहते हैं कि इसके मानी है खुश होना, मगन होना, अकड़ना, इतराना। जैसे पीछे आपने इनकी सिफ पढ़ी ना आमिनीन, और यहाँ पे जो है वो क्या है फारहीन, कि जब बहुत ही अमन सुकून के साथ रह रहे थे तो अपनी दौलत और अपने मकानात और महल्लात जो बनाते थे तो उस पर इतराते थे। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु ने फारहीन की तफसीर की है कि इतराने और तकबर करने वाले। अबू सवाले जो है और इमाम रागिब रहमतुल्लाह अलैह वो ये कहते हैं कि फारहीन के मानी है माहिरीन, कि अल्लाह ताला ने ये नेमत दी कि तुमको ऐसी सनतकारी सिखाई कि पहाड़ों को मकान बनाना तुम्हारे लिए आसान कर दिया। अब आप देखें कि पहाड़ जो है वो कितने सख्त होते हैं, और अब कितनी बड़ी बड़ी मशीनें होती हैं जो पहाड़ों को तोड़ती हैं, उनसे पत्थर रोड़ा जो है वो बनाती हैं। जैसे अक्सर कभी आपका इत्तफाक हुआ हो कि जहाँ पे ये पहाड़ है कि किस तरह से पहाड़ों को तोड़ने के लिए बड़ी बड़ी मशीनें जो हैं वो दिन रात काम कर रही होती हैं, और फिर पत्थर जो है बनते हैं और फिर उससे जो है वो तामीर होती है। अक्सर जैसे मैं सरगोधा जब जाती थी तो मैं देखती थी कि पहाड़ी इलाके में से गुजरते हुए कि वहां पे जो है वो पत्थरों को तराशने के लिए बड़ी बड़ी मशीनें लगी हुई हैं, और यहाँ पे भी कभी आपको मौका मिले आप जरूर देखें। और यहाँ पर खास तौर पे तन हेतूना का जो लफ्ज है इसका रूट है नून हाता, किसी सख्त चीज मसलन लकड़ी, पत्थर, लोहा वगैरह को छीलना, तराशना। तो नून हाता जो है तराशना बारीक काम के लिए, और इसी कौम के लिए अल्लाह ताला ने घर बनाने के लिए जैसे सूरत अल फजर में अल्लाज़ीना जाबू सखरा बिलवाद, वहां पे जाबू का लफ्ज इस्तेमाल किया है ना, और उसके मानी होते हैं कि काटना, सुराख करना, छीलना भारी कामों के लिए। तो पहाड़ों को तराश कर बारीक काम भी करते थे, बड़ा नाजुक किस्म का, और फिर वो भारी काम भी करते थे। तो एक जगह अल्लाह ताला ने नहत का लफ्ज इस्तेमाल किया और दूसरी जगह जाप का। तो मानी क्या है कि वो लोग पहाड़ों को तराश कर बारीक काम भी करते थे और उसके साथ ही जो है वो काटना, शगाफ करना, छीलना, तो भारी काम भी करते थे। गोया के बड़े पैमाने पर उनके यहाँ पहाड़ों को तराश कर जो है वो महल्लात और चीजें जो थी वो बनती थी। अब ये नेमतों का जिक्र करके फिर फरमाते हैं फत्तकुल्लाह वअतीउन, बस अल्लाह से डरो और मेरी अतात करो। देखिए छोटी सी बात है ना, छोटा सा, बहुत ही मुख्तसर सा ये जुमला है, बहुत छोटी सी आयत है, लेकिन पूरी जिंदगी पर ये भारी है। अगर कोई ये दो काम जो एक आयत के अंदर है ये कर ले तो उसकी सारी जिंदगी संवर जाए। पहली चीज क्या है, अल्लाह का तकवा, अल्लाह से डरो, और दूसरी चीज रसूल की अताहत करो। और अल्लाह का तकवा कैसे हासिल होगा, कुरान का मताला करके और कुरान को अपनी जिंदगी में नाफिज करके, अल-फातिहा से लेकर अन्नास तक। और रसूल की अताहत कैसे हो सकती है, प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कुरान पर जिस तरह अमल करके दिखाया, और आपकी सीरत जो कुरान की बेहतरीन तफसीर है उसका मताला करके और अपनी जिंदगी में नाफिज करके। तो यहाँ पे हज़रत सवाले अलैहिस्सलाम अपनी कौम को जो है वो अतात की दावत देते हैं, अल्लाह और फिर अपनी अतात की। फिर कहते हैं वला तुतीउ अमरल मुसरिफीन, वला तुतीउ और अतात ना करो, पर बात मत मानो, अमरल मुसरिफीन हुक्म हद से तजावुज करने वालों का। मुसरिफ वाहिद है और मुसरिफीन जो है जमा है, और कभी मुसरिफून भी आ जाता है, लेकिन यहाँ पे मुसरिफीन जो है ये इस्तेमाल किया गया है कि जो अल्लाह के नाफरमान है इनकी अतात ना करो, इनकी बात न मानो। तो ये मुसरिफीन कौन थे? ये वो थे जो कि अल्लाह की अतात की हुदूद से बाहर निकलने वाले थे। ये कौम के रईस और सरदार थे जो कुफर और शिर्क के दाई थे और हक की मुखालफत में पेश पेश थे। तो इसलिए हजरत सवाले अलैहिस्सलाम उनसे कहते हैं कि अपने उन सरदारों की जो अल्लाह की अतात नहीं कर रहे और शिर्क कर रहे हैं, इनकी बात न मानो। अल्लज़ीना युफ्सिदूना फिल अर्दी वला युस्लिहून, जो जमीन में फसाद भरपा करते हैं, वला युस्लिहून और कोई इस्लाह नहीं करते। अब यहाँ पे जो है वो जो कौम के रईस सरदार रहनुमा थे बता रहे हैं कि जो है वो लीडर हैं, वो कायद है, वो इखलाक की हदों को फांद चुके हैं, इस्लाह नहीं कर रहे, वो जो कुछ कर रहे हैं बिगाड़ फैला रहे हैं, अल्लाह के हकूक भी अदा नहीं कर रहे और अल्लाह के बंदों के हकूक भी नहीं अदा कर रहे, तो तुम जो हो इनका कहना ना मानो। अब आप देखें कि हजरत सवाले अलैहिस्सलाम ने अपनी कौम के सामने कितना बेहतरीन मंशूर पेश किया। मुख्तसर सा मंशूर है लेकिन बड़ा वाज़े है, सिर्फ मजहबी तबलीग नहीं है बल्कि मुआशरे के मुआशरती, तमदनी, इखलाकी, सियासी हर तरह के इनकलाब जो है उसकी बात है। अब आप देख लें कि सियासी बात क्या है कि कौम के जो सरदार थे और गलत काम कर रहे थे, अब उनको उनको जो है टारगेट करके आम कौम के लोगों को कह रहे हैं इनका कहना ना मानो। ये कौन है? ये जो है ये गलत काम कर रहे हैं, ये गलत नुमाइंदगी कर रहे हैं, ये मुसरिफीन हैं, इनका कहना मत मानो। तो ये है एक दावा का किरदार, सिर्फ यही नहीं कि अपनी नमाज, रोजे, हज और जकात, बल्कि सोसाइटी के अंदर, माशरे के अंदर जो बुराइयां हैं उनको निशान जद करके, उनको पॉइंट आउट करके अवाम की, पब्लिक की रहनुमाई करना। कालू इन्नमा अंता मिनल मुसहरीन, उन्होंने जवाब दिया तू तो महज एक सहरजदा आदमी है। सहरजदा इसका मतलब है दीवाना, मजनू, और कदीम जमाने में ये तसव्वुर था कि वो ये समझते थे कि पागलपन या किसी जिन के असर से या जादू के असर से जो है वो कोई शख्स जो है वो ऐसी बातें करता है, या उसको वो पागल कह देते थे, मजनू कह देते थे, मशहूर कह देते थे, या कहते थे अंता मजनून। अब भी अरब लोग बड़ी जल्दी किसी को ऐसे करते देखते, कहते अंती मजनून, अंता मजनून, अंता जो है वो मुसाहरा। तो यहाँ पे भी यह है कि तू एक महज सहरजदा आदमी है, मा अंता इल्ला बशरुम मिसलुना, और तुम हम जैसे एक इंसान के सिवा और क्या हो। मा अंता नहीं हो तुम इल्ला मगर बशरुम इंसान, मिसलुना हमारे ही जैसे, फाती भी आया तिन बस ले आ कोई निशानी, इन कुंता मिन स्वादिकीन अगर तू सच्चों में से है। काला हाजही नाकतुन, हजरत सवाले अलैहिस्सलाम ने कहा ये ऊंटनी है, लहा शिरबुन एक दिन जो है वो इसके पीने का है। अब आप देखें कि यहाँ पर जो है वो शिरबुन का लफ्ज जो है ये इस्तेमाल किया गया है, और शिरब जो है ये कहते हैं पानी पीने की बारी को, कि ये है निशानी। और कहते हैं कि उन्होंने मुतालबा ये किया था कि इस पहाड़ में से ना जो है वो ऊंटनी जो है वो ला, और अल्लाह ताला ने हजरत सवाले अलैहिस्सलाम की दुआ के नतीजे में जो उनका मतलूबा मोजा था ना उसको दिखाया, क्योंकि कौम ने मुतालबा किया था कि निशानी के तौर पर सामने वाले पहाड़ से जो है ऊंटनी बरामद होनी चाहिए और वो हमारे सामने बच्चा जने। अल्लाह ताला ने सवाले अलैहिस्सलाम की दुआ को कबूल कर लिया और मोजे के तौर पर ऊंटनी जो है वो आ गई। अब ऊंटनी कौम के लिए ववाल बन गई, बहुत बड़े डील डॉल की मालिक, बड़ा उसका जुस्सा, और जो है वो अब यहाँ पे جو ہے وہ حضرت صالح علیہ السلام جو ہیں ان کے ساتھ طے کرتے ہیں کہ ایک دن جو ہے وہ یہ اونٹنی پانی پیے گی اور ایک دن تمہارے سارے جانور پانی پیئیں گے. اور اونٹنی جو تھی اتنی بڑی تھی کہ تنہا کنو اور چشموں کا پانی ایک دن میں پی جاتی تھی, اور ایک دن ساری قوم کے آدمی اور جانور جو تھے وہ پانی پیتے تھے. تو حضرت صالح علیہ السلام نے کہا کہ خبردار, جب اونٹنی کے پانی پینے کی باری ہوگی تو کوئی شخص پانی لینے کی جگہ پر نہ جائے. اور یہ کیا تھا, یہ ایک چیلنج تھا, یہ ایک چیلنج تھا جو ان کو کیا گیا تھا. اور عربوں کے ہاں اور اس زمانے میں بھی یہ یعنی پانی کے اوپر قبیلے بہت لڑتے تھے, حتیٰ کہ پانی کے مسئلے پر خون خرابہ بھی ہو جاتا تھا. تو اب حضرت صالح علیہ السلام کا یہ کہنا کہ ایک دن تو میری اونٹنی پانی پیے گی اکیلے, اور باقی دن دوسرے دن ساری قوم کے آدمی اور جانور پانی پیئیں گے, تو دراصل یہ پوری قوم کو لڑائی کا چیلنج دینا تھا. تو اب جو ہے قوم نے جو ہے وہ کیا کیا, جب حضرت صالح علیہ السلام نے کہا حاضر ہی ناقۃ اللہ, یہ ہے اونٹنی, اس کے لیے ہے شربن پانی پینے کا ایک دن, ولکم شرب یوم معلوم, اور تمہارے لیے ہے پانی لینے کا ایک دن, یوم معلوم معلوم, ولا تمسوہا بسوء, اس کو نہ چھونا برائی کے ارادے سے, اور اس کو ہرگز نہ چھیڑنا, فَيَأْخُذَكُمْ عَذَابُ يَوْمٍ عَظِيمٍ, ورنہ ایک بڑے دن کا عذاب تم پر آ جائے گا. یہ جو یہاں پر جو ہے حضرت صالح علیہ السلام نے انہیں جو ہے دھمکی دی ہے, انہیں ڈرایا ہے کہ اگر تم نے جو ہے اس اب اونٹنی کے جو تم نے منہ سے مانگی تھی اس کے حقوق ادا نہ کیے تو پھر جو ہے وہ اللہ کا عذاب تم پر آئے گا, عذاب و یوم عظیم, بڑے دن کا عذاب. فاقروها, پھر انہوں نے اس کی کونچے کاٹ ڈالی. عین قاف را جو ہے اس کے معنی ہوتے ہیں عین قاف را کے کاٹ دینا. تو انہوں نے یعنی عام کاٹنے کے لیے تو قاف تو عین بھی ہوتا ہے, لیکن پاؤں کی رگے کاٹنا, تو فاقروها, تو انہوں نے اونٹنی کی جو پاؤں کی رگے تھیں اس کی جو کوچے تھی ان کو کاٹ دیا. عین قاف را کا مطلب زخمی کرنے کے لیے بھی آتا ہے, اور کسی کو چلنے سے روک دینا, جب کونچے کاٹ دی جائیں پاؤں کی رگے کاٹ دی جائیں تو کٹی ہوئی پنڈلی سے کوئی چل تو نہیں سکتا نا, تو کٹی ہوئی پنڈلی کو بھی اقر کہتے ہیں, اور کونچے کاٹنا کسی کے پاؤں کی رگے کاٹنا اس کے لیے عین قاف را کا لفظ استعمال کیا جاتا ہے. فاقروها, مگر انہوں نے اس کی کوچے کاٹ دی, فَأَصْبَحُوا, پس وہ ہو گئے نادمین, پچھتانے والے. اور کوچے کاٹنے کے بعد وہ لوگ جو تھے پچھتانے والے بن گئے. اس سلسلے میں مفسرین کہتے ہیں کہ جب انہوں نے جو ہے وہ قوم کی جب انہوں نے جو ہے وہ اونٹنی کی کوچے کاٹی تو فوراً چہرے زرد ہو گئے, جمعرات کے دن ان کے چہرے جو تھے وہ سرخ ہوئے, جمعے کے دن کالے ہوئے. اور مقاتل کہتے ہیں کہ جسموں پر دانے بن گئے, پہلے دن سرخ تھے پھر زرد, تیسرے دن کالے, پھر ہفتے یا اتوار کا دن تھا جب ہلاکت کا وقت قریب آیا تو دانے پھوٹ پڑے. جبریل علیہ السلام کی شدید چیخ, اور پھر یہ جو دانے تھے اور جو عذاب کی آغاز تھا, تو اس کے اثر سے سب کے سب لوگ جو تھے ہلاک ہو گئے. ایسا کیوں ہوا؟ اس لیے کہ انہوں نے اللہ کا جو معجزہ تھا اس کا انکار کیا, اور اللہ کے رسول کا انکار کیا, کیونکہ انہوں نے کہا تھا نا اگر معجزہ آ جائے تو پھر ہم مانیں گے. اب معجزہ آ بھی گیا تو اس کے بعد بھی انہوں نے جو ہے حضرت صالح علیہ السلام کی دعوت کو قبول نہ کیا, تو رسالت کی تصدیق نہ کی, اور اونٹنی کے حقوق جو تھے اس کو ادا نہ کیا. فأخذهم العذاب, آخر کار عذاب نے ان کو آ دھرا. اس سے کیا بات پتا چلتی ہے؟ عذاب کیسا ان کے اوپر آیا इसके लिए आप चाहें तो सूरत अल कमर आयत नंबर 31 को पढ़ें, सूरत अल आराफ आयत नंबर 78 और सूरत अल हिज्र आयत नंबर 83 और 84। और अल्लाह रब्बुल इज्जत फरमाते हैं कि एक जबरदस्त धमाका हुआ और ऐसा सख्त जलजला आया कि जिसने आन की आन में पूरी कौम को तबाह करके रख दिया। सुबह हुई तो हर तरफ इनकी कुचली हुई लाशें पड़ी थी, जैसे बाड़े की बाड़ में लगी हुई सूखी झाड़ियां जानवरों की आमदोरफ्त से पामाल होकर रह गई हों। न इनके संगीन मजबूत महलात उन्हें इस मुसीबत से बचा सके, न पहाड़ों में खोदे हुए इनके गार। सूरत अल कमर की आयत को आप देख लें, इन्ना अरसलना अलैहिम सैहतन वाहिदतन फकानु कहशीमिल मुहतजिर। फिर सूरत आराफ आयत 78, فأخذتهم الرجفة فأصبحوا في دارهم جاثمين। और सूरत الحجر आयत 83-84, فأخذتهم الصيحة مصبحين فما أغنى عنهم ما كانوا يكسبون। तो ये क्यों हुआ? इसलिए कि उन्होंने ऊंटनी को कत्ल कर दिया और कत्ल करने के नतीजे में जब अजाब की अलामतें जाहिर होना शुरू हुई तो अब वो पिछताने लगे, इजहार नदामत करने लगे, लेकिन अजाब को देख लेने के बाद नदामत और तौबा का कोई फायदा नहीं होता। फाखज़ाहुमुल अज़ाब, फिर अज़ाब ने उनको आ पकड़ा। इन नफीज़ालिकल आया वमा काना अक्सरहुम मुमिनीन व इन रब्बका लहुल अज़ीज़ुर रहीम। यकीनन इसमें एक निशानी है मगर इनमें से अक्सर मानने वाले नहीं हैं, और हकीकत यह है कि तेरा रब जबरदस्त भी है और रहीम भी है। अब आप देखें कि ये आयतें तरजीह हैं। तरजीह जो है रा जीम ऐन रज उन लौटना, वो आयतें जो बार बार आ रही हैं, जिनकी तकरार है। तो आयतें तरजीह जो हैं ये क्यों आती हैं? किसी कोई बात या कोई आयत जो है जब तकरार से आती है तो क्यों? अहमियत के लिए, वो जो टॉपिक है उसकी अहमियत को बयान करने के लिए। अब आप देखें कि अब तक जो है आपने 5 कौमों के बारे में पढ़ा, कौम मूसा अलैहिस्सलाम, कौम इब्राहिम अलैहिस्सलाम, कौम नूह अलैहिस्सलाम और कौम हूद अलैहिस्सलाम और इसके बाद कौम सालेह अलैहिस्सलाम, है ना। और शुरू में भी आपने अहले मक्का के लिए भी आयाते तरजीह पढ़ी थी, तो हर कौम के वाक्य के बाद आपने आयाते तरजीह को पढ़ा। तो इनके आने का, इन आयात को लाने का मकसद ये है कि जिस जिस कौम ने जो है वो पैगंबर को और मौजात को झुटलाया तो वो कौम जो थी वो तबाह बर्बाद हो गई। तो एक तरफ अहले मक्का को समझाया जा रहा है कि अगर तुम ना संभले, अगर तुमने रसूल की बात ना मानी, अगर तुमने रसूल की और अल्लाह की अतात ना की तो तुम्हारा अंजाम भी इन कौमों से मुख्तलिफ नहीं होगा। तो अब भी होश के जो है वो नाखून लो, अब भी जो है वो गफलत से बेदार हो जाओ, अपनी आंखों को खोलो और जो है वो अल्लाह और अल्लाह के रसूल की अतात कर लो। और दूसरी तरफ रहती दुनिया तक जो है यही पैगाम है कि अल्लाह की तरफ जो है वो रुजू करने वाले बन जाओ। और अल्लाह ताला ने ये भी बताया कि अक्सर लोग ईमान लाने वाले नहीं थे, और तेरा रब कैसा है? ईमान न लाने वालों को पकड़ने के लिए अल अजीज है, गलबा रखता है, बड़ा जबरदस्त है। और अगर वो फौरन पकड़ता नहीं है, मोहलत देता है, तो क्यों? अर रहीम, कि वो रहम करने वाला है। फिर आप देखिए कि अब छठी कौम का जिक्र है और यह है कौम लूत। लूत अलैहिस्सलाम ये हजरत इब्राहिम अलैहिस्सलाम के भाई हारान बिन आजर के बेटे थे। कज़्ज़बत कौम लूतिन अल-मुरसलीन, लूत की कौम ने रसूलों को झुटलाया, लूत अलैहिस्सलाम। अब आप देखेंगे फिर रसूलों का जिक्र हो रहा है। इज़ क़ाला लहुम अखूहुम लूतुन अला तत्तकून, याद करो जबकि इनके भाई लूत अलैहिस्सलाम ने इनसे कहा था कि क्या तुम डरते नहीं हो, क्या तुम्हें अल्लाह से डर नहीं लगता? अला तत्तकून, तुम डरते क्यों नहीं हो? इन्नी लकुम रसूलुन अमीन फत्तकुल्लाह वातीउन वमा असअलुकुम अलैहि मिन अजर इन अजरिया इल्ला अला रब्बिल आलमीन। وہی پیغام ہے جو پیچھے پیغمبروں کا آپ نے پڑھا، انہوں نے کہا کہ بے شک میں تمہارے لیے ایک ایماندار رسول ہوں۔ رسول اللہ صلی اللہ علیہ وسلم بھی اپنی قوم میں امین اور صادق کے نام سے یاد کیے جاتے تھے۔ تو یاد رکھیے گا، جو لوگ بھی دعویٰ کرنا چاہتے ہیں اور پیغمبر کے اس مشن کو آگے لے کے بڑھنا چاہتے ہیں، تو ان کا کردار بہت شفاف ہونا چاہیے، بہت صاف ہونا چاہیے، انہیں ایماندار ہونا ہے، صادق، صدیق، صدیقہ، سچ۔ اور یہ رسول کیسے ہیں؟ کہتے ہیں انی لکم رسول امین، میں تمہارے لیے ایک ایماندار رسول ہوں، فتقوا اللہ واتعون، لہذا تم اللہ سے ڈرو اور میری اطاعت کرو۔ کتنی خوبصورت بات ہے کہ اللہ کی نافرمانی سے ڈرو، اپنے گناہوں کے انجام سے ڈرو۔ حضرت عمر فاروق رضی اللہ عنہ نے ایک دفعہ حضرت عبید بن کعب رضی اللہ عنہ سے پوچھا کہ تقویٰ کسے کہتے ہیں؟ حضرت عبید بن کعب رضی اللہ عنہ نے کہا کہ امیر المومنین، کیا آپ کا گزر کبھی کسی خاردار جھاڑی کے پاس سے ہوا، کانٹوں والی جھاڑی کے پاس سے ہوا؟ حضرت عمر فاروق رضی اللہ عنہ نے کہا بارہا، کئی دفعہ۔ پوچھا آپ کیا کرتے ہیں؟ حضرت عمر رضی اللہ عنہ نے فرمایا میں اپنے دامن کو سمیٹ لیتا ہوں اور بچ بچ کر چلتا ہوں تاکہ میرے کپڑے، میرا دامن جو ہے وہ کانٹوں میں نہ الجھے۔ حضرت عبید بن کعب رضی اللہ عنہ، جنہیں سید القراء کے نام سے یاد کیا جاتا ہے، سید القراء، رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے زمانے میں جن لوگوں کو جو ہے وہ استاد کے طور پہ متعارف کروایا تھا کہ ان سے قرآن سیکھو، ان میں حضرت عبید بن کعب رضی اللہ عنہ کا نام بھی سر فہرست تھا، انہیں سید القراء کا ٹائٹل دیا تھا آپ نے۔ تو حضرت عبید بن کعب رضی اللہ عنہ نے کہا امیر المومنین، یہی تقویٰ ہے۔ اب یاد رکھیے گا کہ میں اور آپ جو زندگی گزار رہے ہیں، تو زندگی جو ہے یہ ایک سڑک ہے، جیسے یہ ایک ہائی وے ہے، سڑک ہے، روڈ ہے، اور اس کے ارد گرد جو ہے وہ کانٹوں والی جھاڑیاں ہیں، اور یہ کانٹے کس چیز کے ہیں؟ شرک کے اور حسد کے، غیبت، چغلی، بہتان، بدتیں، نافرمانیاں، نفسانی ترغیبات، شیطانی بہکاوے، طرح طرح کی نافرمانیوں کی بہت سی جھاڑیاں ہیں جو پوری زندگی کی روڈ پر جو ہے وہ لگی ہوئی ہیں۔ اب زندگی تو گزارنی ہے نا، چلنا تو ہے ہی، لیکن بچ بچ کر چلنا ہے، ڈر ڈر کر چلنا ہے، سنبھل سنبھل کر قدم رکھنے ہیں کہ کہیں میں جھاڑیوں میں الجھ نہ جاؤں، کہیں یہ کانٹے جو ہیں یہ مجھے چب نہ جائیں۔ اچھا، اگر کبھی جو ہے بے احتیاطی کی وجہ سے یا نہ چاہتے ہوئے بھی یہ جو آپ کے کپڑے ہیں یا آپ کا دامن جو ہے یا آپ کا سکارف جو ہے یا آپ کی شرٹ جو ہے، آپ کے کپڑے جو ہیں وہ جھاڑیوں کے اندر الجھ جائیں، تو پھر کیا کرنا ہے؟ ان کو نکالنا ہے، اپنے آپ کو گناہوں سے بچانا ہے۔ نکلتے نہیں ہیں تو کیا کرنا ہے؟ پھر اپنے آپ کو کھینچ کر الگ کر لینا ہے۔ اتنا کپڑا رہ بھی جاتا ہے تو رہ جائے، لیکن اپنے آپ کو وہاں پہ ڈھیر نہیں کرنا۔ اسی کو تقویٰ کہتے ہیں، فتقوا اللہ واتعون، لہذا تم اللہ سے ڈرو اور میری اطاعت کرو۔ وما اسالکم علیہ من اجر، اور میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں، ان اجری الا علی رب العالمین، میرا اجر تو اللہ رب العالمین کے ذمہ ہے۔ یاد رکھیے گا، دعوت دین کے لیے، تبلیغ کے لیے اخلاص ضروری ہے، اور جب جو ہے وہ تبلیغ اور دعویٰ کا مقصد جو ہے وہ اپنا نام ہوتا ہے، یعنی کوئی بھی جماعت ہے، کوئی بھی اسلامک سینٹر ہے یا کوئی بھی لوگ ہیں جو یہ دعویٰ کا کام کر رہے ہیں، جو پیغمبروں کا کام ہے، لیکن وہ پیغمبروں کا کردار نہیں اپناتے، ان کا اخلاص نہیں لیتے، جیسے کہ وہ امین تھے، صادق تھے، سچے تھے اور اخلاص کے ساتھ کام کرتے تھے، تو نتیجہ کیا نکلتا ہے کہ پھر دعوت اثر نہیں کرتی۔ سپیچز ہیں، ورکشاپ ہے، تربیت گاہیں ہیں، پروگرام ہے، سی ڈی ہے، کیسٹ ہے، کتابیں ہیں، ڈھیرا ڈھیر بہت زیادہ کام ہو رہا ہے، لیکن چیزیں اثر نہیں کرتی، جملے اثر نہیں کرتے۔ کیوں؟ اس لیے کہ مقصد جو ہے کچھ اور ہے، دنیا کمانا ہے، शोहरत हासिल करना है, दौलत जमा करना है, या ये कि बस लोग हमें जो है वो मुबल्लिग कह दे, दाई कह दे, नाम आपस में उलझना शुरू हो गए। तो यहाँ पे बहुत जरूरी है कि इस बात का जायजा लिया जाए कि मैं जो ये काम कर रही हूँ या हम जो ये काम कर रहे हैं तो इसका मकसद क्या है, क्यों कर रहे हैं, सिर्फ रब की रजा के लिए कि मेरा अजर तो अल्लाह रब्बुल आलमीन के जिम्मा है। आयत नंबर 165 से पता चलता है कि हजरत लूत अलैहिस्सलाम की कौम के अंदर क्या बड़ी बुराई थी। अतातून जुकराना मिनल आलमीन, क्या तुम दुनिया की मखलूक में से मर्दों के पास जाते हो। अतातूना, क्या तुम जाते हो जुकराना। जाल का फरा जो है ये मर्द को कहते हैं जकर, और जुकरान जो है ये इसकी जमा है कि क्या तुम मर्दों की तरफ मायल होते हो। अता तू न जुकराना, क्या तुम मर्दों की तरफ मायल होते हो। मिनल आलमीन, अहले दुनिया में से, तो क्या तुम दुनिया की मखलूक में से मर्दों के पास जाते हो। ये ऐसे ही जाना नहीं है, बल्कि यहाँ पे इसके माने क्या है कि सारी मखलूक में से औरतों को छोड़कर सिर्फ मर्दों को तुमने अपनी ख्वाहिश नफ्स पूरी करने के लिए चुन लिया है। और दूसरे माने क्या है कि दुनिया भर में तुम ही एक ऐसी कौम हो जो अपनी शहवत को पूरी करने के लिए मर्दों के पास जाते हो, वरना इंसानों में कोई दूसरी ऐसी कौम नहीं है, बल्कि हैवानात में से भी कोई जानवर ये काम नहीं करता। और सूरत अंकबूत और आराफ में अल्लाह ताला ने कहा है कि आतून अल्फाहिशाता, अतातून अल्फाहिशाता मा सबक़कुम बिहा मिन अहद मिन अल आलमीन, क्या तुम वो बेहयाई का काम करते हो, क्या तुम वो बेहयाई का काम करते हो जो दुनिया की मखलूक में से किसी ने तुमसे पहले नहीं किया। आयत नंबर 166 166 सूरत अशोरा, वतजरूना मा खलक लकुम रब्बुकुम मिन अजवाजिकुम, वतजरूना और तुम छोड़ देते हो, मा खलक लकुम जो कुछ अल्लाह ने तुम्हारे लिए पैदा किया है, तुम्हारे रब ने तुम्हारे लिए जो कुछ पैदा किया है, मिन अजवाजिकुम तुम्हारी बीवियों में, और तुम्हारी बीवियों में तुम्हारे रब ने तुम्हारे लिए जो कुछ पैदा किया है उसे तुम छोड़ देते हो। इसके एक मानी तो यह है कि अल्लाह ताला ने ख्वाहिश नफ्स को पूरा करने के लिए तुम्हारे लिए बीवियां पैदा की हैं, फितरी तरीका है, लेकिन तुम उसे छोड़कर मर्दों के पास जाते हो इस गर्ज को पूरा करने के लिए। और दूसरे इसके माने ये हैं कि खुद इनकी बीवियों के अंदर अल्लाह ने इस ख्वाहिश की तकमील का जो फितरी रास्ता रखा था उसे छोड़कर वो गैर फितरी रास्ता इख्तियार करते थे। मुफस्सरीन कहते हैं कि एक तो इसके ये मानिए ना कि बीवियों को छोड़कर मर्दों के पास गए तो गैर फितरी काम किया उन्होंने, ना फितरत से हटकर किया, क्योंकि अल्लाह ताला ने जिनसे मुखालिफ में आपस में कशिश रखी है तो वो उसको छोड़कर जो है वो मर्दों के पास जाते थे। और दूसरे मानी क्या है कि औरतों के पास जाने का जो तरीका है, फितरी रास्ता, ख्वाहिश की तकमील का फितरी रास्ता आपने सूरत अल बकरा में पढ़ा है, उसे छोड़कर वो अपनी औरतों के साथ गैर फितरी रास्ते से थे, गैर फितरी रास्ते से गैर फितरी तरीके से अपनी ख्वाहिश पूरी करते थे। ये दो मतलब है इसके, बल अंतुम कौमुन आदून, बल्कि तुम लोग तो हद ही से गुजरे हो। आदून जो है ये आदिन की जमा है, अरबी में आदिन के मानी होते हैं हद से तजावुज करने वाला, हद से तजावुज करने वाला। तो तुम कैसे हो कि हद से गुजरे हुए लोग हो। इसके माने क्या है कि तुम अल्लाह की नाफरमानी में सारी हदों को क्रॉस कर चुके हो। कालू, कौम के लोग बोले, लइल्लम तंतही या लूतू लतकूनन्ना मिनल मुखरजीन, ए लूत अगर तू इन बातों से बाज ना आया, अगर तूने ये तबलीग करना ना छोड़ी, तूने हमें हमारी बुराइयों से जो तू मना करता है अगर तू इससे बाज ना आया, न तकूनन्ना मिनल मुखरजीन, तो तू जरूर ब जरूर जो है वो हमारी कौम के उन लोगों में शामिल कर दिया जाएगा जिन्हें बस्ती से निकाल दिया गया है। न तकूनन्ना, तू जरूर ब जरूर हो जाएगा मिनल मुखरजीन, شہر بدر کیے ہوئے لوگوں میں سے. اخراج ہے نا, اخراج نکال دینا, خرجہ نکلنا اور اخرجہ نکالنا, اور اخراج اسم فائل ہے اور مخرجی نکالے گئے. تو شہر بدر کیے ہوئے تو نکالے گئے, نکالے ہوئے جو لوگ ہیں اس میں تو شامل ہو جائے گا. اس سے کیا بات پتا چلتی ہے کہ جو لوگ ان کے خلاف زبان کھولتے تھے, جو لوگ ان کے گناہوں پر احتجاج کرتے تھے, تو وہ انہیں بستی سے باہر نکال دیتے تھے. کیونکہ یہاں پر وہ یہی تو کہہ رہے ہیں کہ پہلے بھی جو لوگ نکالے گئے نا, بس اسی میں اب تمہیں بھی شامل ہم کر دیں گے. تو اس طرح انہوں نے حضرت لوط علیہ السلام کو دعویٰ سے روکنا چاہا. قال انی لعملکم من القالین, حضرت لوط علیہ السلام نے کہا کہ انی لعملکم, کہ بے شک میں تمہارے عمل سے من القالین بیزار ہوں. یہ جو ہے قالین کا لفظ جو ہے اس کے معنی ہے سخت بیزار ہونا, سخت نفرت کرنا, اور اس کے جو ہے وہ دو روٹ بتائے جاتے ہیں, ایک ہے قاف لام یا اور ایک ہے قاف لام و. اور جیسے مقلی, لہم مقلی, لہم گوشت کو کہتے ہیں اور مقلی ہوتا ہے گوشت کو روسٹ کرنا. تو لہم مقلی جو ہے روسٹڈ میٹ کو کہتے ہیں, اور قاف لام یا قاف لام و کے معنی ہوتے ہیں گوشت بھوننا. اب آپ دیکھیں کہ گوشت کو جب بھونا جاتا ہے تو گوشت کیا کرتا ہے, گوشت جلتا ہے نا, بھنتا ہے. تو اسی طرح حضرت لوط علیہ السلام یہ کہتے ہیں کہ یہ جو تم کام کر رہے ہو, بس میرے لیے تمہاری یہ روش اور تمہارا یہ عمل جو ہے وہ مجھے سخت بیزار کرنے والا, جیسے اندر ہی اندر مجھے جلا رہا ہے, میں کڑ رہا ہوں, میں جل رہا ہوں. من القالین یعنی میں تو تمہارے جو کرتوت ہیں ان پہ کڑ رہا ہوں, سخت بیزار, سخت نفرت کرنے والا ہوں. رب نجنی وآلی مما یعملون, اے پروردگار مجھے اور میرے گھر والوں کو ان کی بدکاریوں سے نجات دے دے. رب نجنی وآلی مما یعملون, یہ ہے ایک دائی کا اسوہ کہ وہ برائیوں پہ لوگوں کو روکتا ہے, انہیں صحیح دعوت دیتا ہے, اور پھر اللہ سے دعا کرتا ہے کہ اللہ ان کے اعمال بد کے برے انجام سے مجھے بچا لینا. کیوں؟ کہ کہیں ان کے اعمال کے برے, جو برے اعمال ہیں ان کے برے انجام میں کہیں تو مجھے بھی نہ پکڑ لے. کیونکہ بد کردار بستی میں جب اخلاقی گندگیاں پھیل جاتی ہیں تو چھوت کی طرح دوسروں کو بھی لگ جاتی ہیں. اب حضرت لوط علیہ السلام کو یہ غم لگا ہوا تھا کہ کہیں میری آل اولاد میں سے, کہیں میری نسل میں سے کسی کو یہ برائی نہ لگ جائے. تو اہل ایمان جو ہیں وہ اپنی نسلوں کی بھی فکر کرتے ہیں, اپنی بھی اور اپنی نسلوں کی, کہ کہیں بگڑے ہوئے ماحول سے ہماری نسلیں متاثر نہ ہو جائیں. وہ کہتے ہیں میرے پروردگار ہمیں اس, یہ جو وقت قوم کے اندر ناپاک معاشرہ ہو چکا ہے اور برے معاشرے میں یہ برائیاں کر رہے ہیں, رب نجنی مجھے بچا لے, واہلی اور میرے گھر والوں کو, مما یعملون جو کچھ وہ کرتے ہیں. دیکھیں جو ہے وہ کولڈ ہو جاتا ہے اور کھانسی نزلہ زکام وغیرہ, تو کیسے ایک سے دوسرے کو لگتا ہے, لگتا ہے نا. بعض بیماریاں کیسی ہوتی ہیں, متعدی ہوتی ہیں, فوراً پھیلتی چلی جاتی ہیں. تو آپ کیا کرتے ہیں, آپ حفاظتی تدابیر کرتے ہیں نا کہ یہ بیماری جو ہے وہ ہمیں نہ لگ جائے. تو یہاں پر یہی بات جو ہے وہ کہہ رہے ہیں, اور کتنا جو ہے ان کی بات سے کتنا سوز, ڈر, فکر جو ہے وہ لگی ہوئی ہے. اچھا ایسا نہیں ہو سکتا کہ جب سوسائٹی کے اندر کوئی مرض پھیلا ہوا ہو اور آپ گھر بیٹھے ہوئے ہوں اور آپ کو نہ لگے. ابھی جیسے پچھلے ویک ہماری کلاس میں آنکھیں خراب ہو رہی ہیں لوگوں کی یہاں پہ, تو پہلے ایک عورت کی تھی تو ریڈ آنکھیں اور وائرس کوئی, ابھی اس کی پوری طرح ٹھیک نہیں ہوئی. ڈاکٹر نے کہا 10 دن تک آپ نے باہر نہیں نکلنا. فوراً ہی دوسرے اسٹوڈنٹ کے بارے میں سنا کہ اب اس کی آنکھیں خراب ہو گئی ہیں, حالانکہ وہ عورت نہیں آئی. لیکن سوسائٹی کے اندر جب چیز پھیلتی ہے تو ایک سے دوسرے کو, دوسرے سے تیسرے کو جو ہے وہ لگتی چلی جاتی ہے. तो उसके लिए क्या किस चीज की जरूरत होती है कि सोसाइटी में उस बीमारी जो है उसके जरासीम जो है उसको पकड़ा जाए और उसका इलाज किया जाए। क्योंकि अगर आप अपने जैसे आंधी आई है, तूफान आया है, मिट्टी पत्थर कंकर सब कुछ आपके घर में भी आ गया, अब आपने क्या किया कि बाहर तो सब गंद पड़ा हुआ है, आपने अपना कमरा साफ करके आप बैठ गई हैं, लेकिन बाहर का गंद आपके कमरे में आएगा। और अगर आप अपने घर को भी साफ कर ले और दरवाजे के बाहर ही गार्बेज डाल दें तो वो कौन से आपके घर में दोबारा आ जाएगा। तो खुद साफ रहने के लिए जरूरी होता है कि सोसाइटी को साफ किया जाए। और हम यहाँ पे जो रह रहे हैं, तालीमी इदारे नंबर वन, नंबर दो हमारा मुआशरा सोसाइटी, और नंबर तीन हमारे घर। तो ये है असल बात कि हम अपने छोटे से घर में, मुन्ने से घर में जो है वो जो भी थोड़ी बहुत अच्छी तदाबीर कर रहे होते हैं, तो लेकिन आप सोचें कि बाहर जो है वो मुआशरे का क्या हाल है, फिर आप सोचें कि तालीमी इदारे के अंदर क्या हो रहा है, और फिर ये कि बच्चा 24 घंटों में से कितना वक्त आपके पास घर में गुजारता है और कितना तालीमी इदारे में और कितना मुआशरे में गुजारता है, और आप देख लें कि फिर कैसे असरात होते हैं। तो ये तीन चीजें मिलकर किसी भी इंसान के किरदार को बनाते भी हैं, बिगाड़ते भी हैं। कौन कौन? नंबर एक घर, नंबर दो तालीमी इदारे, या फिर जहां पे भी आप ऑफिस में हैं, आप जॉब कर रहे हैं तो आप वो ले लें, और तीसरा फिर मुआशरा सोसाइटी। तो हजरत लूत अलैहिस्सलाम को मुआशरे की सोसाइटी की बड़ी फिक्र थी, तो कहते हैं कि अल्लाह ऐ परवरदिगार मुझे और मेरे घर वालों को इनकी बदकरदारियों से निजात दे दे, बचा ले। फनज्जैनाहू व अहलहू अजमाइन, आखिरकार हमने उसे और इसके सब घर वालों को बचा लिया। अहलहू अजमाइन, हमें भी बड़ी दुआ करनी चाहिए कि अल्लाह हमें, हमारे घर वालों को, हमारे बच्चों को, शोहरों को, बीवियों को, हम सबको जो है वो सोसाइटी के बुरे असरात से बचा ले, उनकी बदकिरदारियों से, इखलाकी गंदगियों से बचा ले, और हमारी नस्लों को बिगड़ने से बचा ले कि कहीं वो माहौल से मुतासिर ना हो जाए। है अल्लाह तो हमारे लिए आसानी कर दे, हम बड़े कमजोर हैं। इल्ला अजूजन फिल गाबिरीन, तो अल्लाह ने सबको तो बचा लिया बजुज एक बूढ़ी औरत के। अजूजन, अजूजन बुढ़िया, बुढ़िया जो है आजिज, आयन जीम जे आजिज, यानी आयन जीम जे का मतलब होता है पीछे रहना, आजिज रहना। तो एक बूढ़ी औरत जो थी, कौन थी? जो इनकी बीवी थी। फिल गाबरीन, गैन बारा जो है इसके मतलब होता है जैसे गुबार, जैसे गाड़ी जाती है और पीछे गर्दो गुबार रह जाता है ना, तो पीछे रह जाने के लिए भी गबारा लफ्ज आता है। तो वो कौन थी? वो पीछे रह जाने वालों में से थी। तुम दमरनल आखरीन, दमरना फिर हमने हिलाक कर दिया, दाल मीम रा इसका रूट है कि हमने हिलाक कर दिया, तबाह कर दिया। अल आखरीन बाकी सबको, व अमतरना अलैहिम मतरा और इन पर बरसाई एक बारिश, और एक बारिश इनके ऊपर हमने बरसाई। मतर हर तरह की बारिश के लिए आता है, और ये जो बारिश थी ये पत्थरों की बारिश थी। फसा मतरुल मुनजरीन, फसा पर कितनी बुरी थी, बहुत ही बुरा है। मतरु मी बरसाया, अल मुनजरीन इन पर जो डराए गए थे, यानी इनको डराया गया था कि तुम ये होमोसेक्सुअलिटी जो है वो छोड़ दो, ये अपने गुनाह छोड़ दो, और लेकिन ये जो डराया था उससे ये बाज ना आए। इन नफीजा लिकल आया वमा कान अक्सरहुम मुमिनीन व इन रब्बक लहुवल अजीजुर रहीम। यकीनन इसमें एक निशानी है, मगर इनमें से अक्सर लोग मानने वाले नहीं हैं, और हकीकत यह है कि तेरा रब जबरदस्त भी है और रहीम भी है। अब ये फिर आयाते तरजीह हैं, और अल्लाह ताला कह रहे हैं कि लूत अलैहिस्सलाम की कौम के वाकये में एक निशानी है कि इनमें से अक्सर लोगों ने ईमान नहीं लाया। पीछे भी हजरत सवाले अलैहिस्सलाम के बारे में ये आपने पढ़ा था कि उनमें से अक्सर ईमान नहीं लाए। कहते हैं हजरत सवाले अलैहिस्सलाम पर ईमान लाने वालों की कुल तादाद 120 बताई जाती है। حضرت صالح علیہ السلام پر ایمان لانے والوں کی کل تعداد 120 بتائی جاتی ہے، اور یہاں پہ کیا کہا جا رہا ہے کہ ان میں سے بھی اکثر لوگ جو تھے وہ ایمان نہیں لائے تھے. تو لوط علیہ السلام کی زیادہ تر قوم ایمان نہ لائی، ان کی بیوی جو بوڑھی تھی وہ مسلمان نہیں ہوئی تھی، تو وہ بھی اپنی قوم کے ساتھ ہی ہلاک کر دی گئی. سورت ہود آیت 82 اور 83 کو اگر آپ اپنے ذہن میں رکھیں تو اس سے آپ کو اندازہ ہو سکتا ہے کہ کیسا ان پر جو ہے وہ عذاب آیا تھا. ان آیات کی روشنی میں یہ جائزہ لینا چاہیے کہ یہ جو ہوموسیکچویلٹی ہے، کہیں یہ برا مرض آج مسلمانوں کے اندر تو نہیں پایا جاتا؟ یعنی بچے ہیں ہاسٹلوں میں ہیں یا کہیں بھی، اور وہ اس بیماری میں مبتلا ہوں. اللہ تعالیٰ جو ہے وہ اپنی پناہ میں رکھے. اور اس کے علاوہ جیسے عورتوں کے ساتھ غیر فطری انداز میں جو ہے وہ اپنی خواہش کو پورا کرنا، اور یہاں پہ رہتے ہوئے موویز کو دیکھنے کے بعد جو ہے وہ غیر فطری انداز میں عورتوں سے وہ مطالبات کیے جائیں جو کہ اسلام جس کی اجازت نہیں دیتا، تو یہ چیز بھی جو ہے وہ غلط ہے. تو یہ کیا ہے؟ یہ بگاڑ ہے. اور اللہ تعالیٰ جو ہے وہ چاہتے ہیں کہ اپنی خواہش کو بھی جائز طریقے سے جو ہے وہ پورا کیا جائے. تو بیوی سے غیر فطری طریقہ اختیار کرنے والے پر جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم نے لعنت کی ہے. بیویوں کو چھوڑ کر مردوں کے پاس جانا یا بیویوں سے غیر فطری طور پر اپنی خواہش کو پورا کرنا. اور حقیقت یہ ہے کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی، کہ نافرمانیوں پر وہ پکڑنا چاہے تو پل بھر میں پکڑ کر ختم کر دے، اور اگر اللہ پکڑتا نہیں ہے تو کیا ہے کہ اللہ جو ہے وہ غفور الرحیم ہے. پھر جو ہے وہ آیت نمبر 176 سے حضرت شعیب علیہ السلام کا ذکر جو ہے یہ شروع ہوتا ہے. 176 سے لے کر 191 تک، اور یہ پہلے بھی پڑھ چکی ہیں. کذب اصحاب الایکۃ المرسلین، اصحاب الایکۃ نے رسولوں کو جھٹلایا. ایکا کسے کہتے ہیں؟ ایکا جو ہے یہ جنگل کو کہتے ہیں. اس سے حضرت شعیب علیہ السلام کی قوم اور بستی مدین کے اطراف کے باشندے ہیں. کہتے ہیں کہ ایکا کے معنی ہے گھنا درخت، اور ایسا درخت مدین کی نواحی آبادی میں تھا جس کی پوجا پاٹ ہوتی تھی. حضرت شعیب علیہ السلام کا دار نبوت اور حدود جو تھے دعوت اور تبلیغ کے مدین سے لے کر اس نواحی آبادی تک تھے. جہاں ایک درخت کی پوجا ہوتی تھی وہاں کے رہنے والوں کو اصحاب الایکہ کہا گیا ہے. اس لحاظ سے اصحاب الایکہ اور مدین، اہل مدین کے پیغمبر ایک ہی تھے، اور وہ تھے حضرت شعیب علیہ السلام. تو یعنی کچھ لوگ جو تھے وہ مدین میں رہتے تھے اور کچھ جو تھے وہ یہ ایکہ میں. تو یہاں پر جو ہے انہی کا ذکر کیا جا رہا ہے کہ کذب اصحاب الایکۃ المرسلین، اصحاب الایکۃ نے رسولوں کو جھٹلایا. تو اصحاب مدین اور اصحاب الایکۃ، بعض کہتے ہیں کہ یہ دو الگ قبیلے ہیں اور ایک ہی نسل کی دو شاخیں ہیں، اور بعض کہتے ہیں کہ یہ قریب قریب رہتے تھے. بہرحال ان کی طرف جو ہے وہ اللہ رب العزت نے حضرت شعیب علیہ السلام کو بھیجا، اور انہوں نے بھی شعیب علیہ السلام کو جھٹلایا. اس قال لهم شعیب الا تتقون، یاد کرو موقع جبکہ شعیب علیہ السلام نے ان سے کہا تھا کہ کیا تم ڈرتے نہیں ہو؟ انی لکم رسول امین، میں تمہارے لیے ایک ایماندار رسول ہوں. تو کس چیز سے تم ڈرتے نہیں ہو؟ شعیب علیہ السلام کی قوم کیا کرتی تھی؟ وہ جو تجارت ہے اس میں جو ہے وہ دھوکہ دیتی تھی، ملاوٹ کرتی تھی، ناپ تول میں کمی کرتی تھی، اور کفر اور شرک میں مبتلا تھی. فَاتَّقُوا اللَّهَ وَاطِعُونَ، لہذا تم اللہ سے ڈرو اور میری اطاعت کرو. تو ایک طرف کہا کہ کیا تم ڈرتے نہیں، اور دوسری طرف کہا انی لکم رسول امین، میں تمہارے لیے ایک ایماندار رسول ہوں، فتق اللہ و اطیعون. اور آیت نمبر 179 میں دونوں باتوں کو اکٹھا کر دیا کہ تم بس اللہ سے ڈرو، یعنی یہ جو شرک کر رہے ہو اور یہ جو ملاوٹ کرتے ہو، ناپ تول میں کمی کرتے ہو، تو اس کو چھوڑ دو. و اطیعون، اور میری اطاعت کرو، پیروی کرو. وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرِ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ، میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں، میرا اجر تو رب العالمین کے ذمہ ہے. کتنی خوبصورت بات ہے نا، اور یہ بات ہمیں بھی جو ہے وہ یاد کرنے کی ضرورت ہے کہ دعویٰ کرتے ہوئے ہمارا مقصد جو ہے وہ اس کو نا بزنس نہیں بنانا چاہیے، ڈالر کمانا، کہ دعویٰ اور تبلیغ کا کام جو ہے وہ دعوے کی بجائے بزنس نظر آنے لگے. یاد رکھیں کہ بزنس اگر کرنا ہے تو بہت سے شعبے ہیں جو سوسائٹی میں ہیں اور کرنا چاہیے، اور یہ جو پیغمبروں کا مشن ہے اور جو پیغمبرانہ کام ہے نا، اس کو جو ہے وہ اپنا جو ہے وہ اس کو تجارت بنا کر یا اس کو پروفٹ اور ڈالر اور پیسے کمانے کا ذریعہ بنا کر اس کو بدنام نہیں کرنا چاہیے، ہمیں اللہ سے ڈرنا چاہیے. تو وہ بھی کہتے ہیں کہ میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں، میرا اجر تو رب العالمین کے ذمے ہے. اب آپ دیکھیں کہ آیت جو ہے وہ 181 سے 181 سے ان کی جو اہم برائی ہے وہ سامنے آتی ہے، اور وہ کیا تھی کہ وہ ناپ تول میں کمی کرتے تھے. تو کہا اوف الکیلا ولا تکونوا من المخسرین. اوف الکیلا، اوفو وفا کرو، پورا کرو، الکیلا ماپ پیمانہ، یہی اس کا روٹ ہے کہ پیمانے ٹھیک بھرو. ولا تکونوا من المخسرین، اور کسی کو گھاٹا نہ دو. مخسر جو ہے خسارے سے ہے، خاسین را خسارہ کرنا، کمی کرنا، جیسے کوئی بھی چیز جو ہے وہ کسی کو پیمانے سے بھر کر دی جا رہی ہے، جیسے شہد ماپ کر دیا جا رہا ہے، دودھ ہے، جوس ہے، لیکوڈ، جتنی بھی چیزیں ہیں، آئل ہے، گھی ہے، جو بھی لیکوڈ چیزیں ہیں، تو جب یہ کسی کو دو تو پیمانے سے پورا پورا دو، کمی نہ کرو. اور آج دیکھیں کہ مسلمانوں کے اندر بھی یہ کمی جو ہے وہ پائی جاتی ہے، اور اللہ سے ڈرنا چاہیے کہ کیونکہ یہ وہ عمل ہے کہ جس کی وجہ سے بھی اللہ تعالیٰ نے عذاب بھیجا. تو تم جو ہے پیمانے ٹھیک بھرو اور کسی کو گھاٹا نہ دو. وزنوا بالقسطاس المستقیم، وزنوا وزن کرو. وزنوا جو ہے اس کا روٹ ہے وہ زا نون بالقسطاس، اور تولو وزن کرو، اور بالقسطاس جو ہے اس کا ربائی روٹ ہے قاف سین توا سین. تو جب تم جو ہے وہ تولو تو قسطاس کے ساتھ، المستقیم بالکل صحیح، تو صحیح ترازو کے ساتھ جو ہے تم تولو. تو قسطاس جو ہے، قسطاس جو ہے یہ لفظ بھی ترازو کے لیے استعمال کیا جاتا ہے، اور جب ترازو میں رکھ کر کوئی چیز جو ہے وہ تولی جاتی ہے تو بالکل ٹھیک ہوتی ہے. اب آپ دیکھیں ترازو کے لیے قرآن میں دو لفظ آئے ہیں، ایک میزان کا ہے، دوسرا قسطاس کا ہے. لوگ میزان نام بھی رکھتے ہیں، ویسے یہ وزن کرنے کا آلہ ہے، کسی وزن کے برابر وزن کرنے کے آلے کے لیے یہ لفظ استعمال ہوتا ہے. میزان ترازو میں دونوں طرف پڑے ہوئے وزن میں سے ہر ایک کو بھی کہتے ہیں، یعنی پوری جو ترازو ہے اس کو بھی، اور ایک جو ترازو کا ایک سائیڈ ہے اس کے لیے بھی. اور قسطاس جو ہے یہ رومی لغت کا لفظ ہے، عربی میں استعمال ہونے لگا. ایسے ترازو کو کہتے ہیں جو بہت حساس ہو، ایسا ترازو جس میں جھکاؤ دیکھنے کے لیے کانٹا بھی لگا ہوتا ہے. تو صحیح ترازو سے تولو. ولا تبخسوا الناس اشیاءہم، اور تبخسوا کمی نہ کرو، با خا سین جو ہے اس مخصن کے معنی ہوتے ہیں کمی کرنا. تو یہاں پر جو ہے ایک اور اہم بات جو ہے وہ کہی جا رہی ہے کہ ولا تبخسوا الناس اشیاءہم, اور لوگوں کو ان کی چیزوں میں جو ہے وہ کمی نہ کرو. اب آپ دیکھیں کہ کمی کے لیے قرآن میں 13 لفظ آئے ہیں, اور بخزا کا لفظ جو ہے اس کا 11واں درجہ ہے, با خاسین ناقص گھٹیا تھوڑی چیز دینا. پیچھے آپ نے سورت یوسف میں پڑھا تھا بشروہ بسمن بخس دراہما معدودہ, اور انہوں نے یوسف کو حقیر سی قیمت چند درموں کے بدلے میں خرید لیا. تو با خاسین کے معنی ہے اچھی چیز کے بدلے جو ہے وہ خراب چیز دی جائے, یا پوری چیز کے بجائے تھوڑی چیز دی جائے. تو بخس کسے کہتے ہیں کہ کسی سے اچھی چیز لے لی جائے تو اسے ردی دے دی جائے, حقیر خراب, یا اس کو کم چیز دی جائے. مفسرین کہتے ہیں یہاں پہ جی یہ جو کہا کہ لوگوں کو ان کی چیزوں میں کمی نہ دو, تو پہلے سب سے ناپ کا ذکر کیا, لکوڈ چیزوں کو پیمانے سے ماپنا. نمبر دو تولنے والی چیزوں کا ذکر کیا قسطاس المستقیم کے ذریعے. نمبر تین گننے والی چیزوں کا ذکر کیا. فلا تبخسوا الناس اشیاءہم, کہ جب لوگوں کو چیزیں گن کر دو تو کم نہ دو. جیسے بہت سا فروٹ ہے, سبزی ہے, اور بہت سی چیزیں کہ کاؤنٹنگ کے ساتھ دی جاتی ہے نا. تو آپ کہتے ہیں کہ کیلے جو ہے وہ $2 کے 6 ہیں, آپ 5 دے دیں, یا آپ اور بھی جیسے گارلک ہے یا لہسن یا بہت سی چیزیں ہیں, تو آپ تول میں کہیں یا ماپ میں یا پیمانے میں یا گنتی میں آپ کمی نہ کریں. اس سلسلے میں یہ جو ہے ولا تبخس الناس اشیاءہم, اس کے ایک معنی یہ بھی بیان کیے جاتے ہیں کہ جب کسی سے کوئی ایگریمنٹ ہو اور کوئی معاہدہ ہو جائے تو پھر اس میں کمی نہیں کرنی. ولا تبخس الناس اشیاءہم, جیسے ناپ تول میں جب کمی نہیں کرنی, اسی طرح مثلاً آپ میں سے کوئی کہیں جاب کرتا ہے, آپ کا ایگریمنٹ ہو گیا ہے, جیسے کہ ٹائمنگ ہے آپ کے جاب کے 9 سے لے کے 4 بجے تک, اور آپ کی تنخواہ ایک مقرر ہو گئی ہے, اور اگر آپ 9 بجے سے 4 کا جو ٹائمنگ ہے اس کے اندر آپ اپنا پرسنل کام کرتے ہیں, آپ وہاں پہ آفس میں جا کر اپنے گھر فون کرتے رہتے ہیں, یا آپ جو ہے وہ سوتے رہتے ہیں, یا وہاں پہ بیٹھ کے آفیسر کو نہیں پتا چلتا لیکن آپ مزدوری کچھ اور کرتے ہیں, تو آپ کیا کر رہے ہیں, آپ مقررہ وقت میں چوری کر رہے ہیں. آپ کو جس وقت کی تنخواہ دی جا رہی ہے آپ اس میں کمی کر رہے ہیں. امام مالک رحمت اللہ علیہ نے موتا میں ایک روایت نقل کی ہے کہ حضرت عمر فاروق رضی اللہ عنہ نے ایک شخص کو دیکھا کہ نماز عصر میں شریک نہیں ہوا, وجہ پوچھی تو اس نے کچھ عذر کیا. حضرت عمر فاروق رضی اللہ عنہ نے فرمایا کہ تففتا, تو نے تولنے میں کمی کر دی, یعنی نماز کوئی تولنے کی چیز تو نہیں ہے نا, لیکن انہوں نے کیا فرمایا کہ حق کے مطابق تم نے کمی کر دی. یعنی ناپ تول کے ساتھ ہی نہیں ہے کہ آپ اس میں کمی کرتے ہیں, بلکہ اس کے معنی ہے کسی کے حق میں کمی کرنا بھی کمی میں آ جاتا ہے. جیسے ویل للمطففین بھی تباہی ہے کمی کرنے والوں کے لیے. تو اگر کوئی نماز نہیں پڑھتا تو اللہ کے حق میں کمی کرتی نا. رکوع سجدے کو ٹھیک کرانا ادا کرنا تو یہ بھی اللہ کے حق میں کمی کرنا ہے. ولا تعثوا فی الارض مفسدین, اور زمین میں فساد پھیلاتے ہوئے نہ پھرو. تاسو جو ہے عین ساو عین سایا, یہ حصی فساد کو بھی کہتے ہیں اور مانوی فساد کو بھی کہتے ہیں, کہ تم لوگ زمین میں فساد پیدا کرنے والے جو ہیں وہ مت بنو. وَاتَّقُوا الَّذِي, اور ڈرو اس اللہ سے, اور ڈرو اس ذات سے, الَّذِي خَلَقَكُمْ, جس نے تمہیں پیدا کیا, ول جبلت الاولین. اب یہاں پہ دیکھیں کہ یہاں پہ جبلہ کا لفظ استعمال ہوا ہے, اور جبلہ جو ہے یہ خلقت کے لیے آتا ہے. ویسے جبلہ جو ہے اس کا روٹ کیا ہے, جیم با لام, اور جبل یا جبال پہاڑ کو کہتے ہیں نا. تو پہاڑ کیا چیز ہوتی ہے, بڑی سی چیز ہوتی ہے نا, تو اسی طرح جبلت جو ہے یہ مخلوق کے لیے بھی استعمال کیا جاتا ہے. نمبر ایک مخلوق کو کہتے ہیں, نمبر دو بڑی جماعت کو کہتے ہیں جبلت. تو فرمایا کہ والجبلت الاولین, اور خلقت الاولین پہلی, اولین. تو اللہ تعالی نے تمہیں پیدا کیا اور تم سے جو پہلی نسلیں تھیں, جو کہ پہلی مخلوق تھی, جو اولین تھے, والجبلہ تھا خلقت الاولین پہلی, اور پہلی خلقت کو بھی پیدا کیا. قالوا انما انت من المسحرین, قوم کے لوگوں نے کہا کہ تو ایک جو ہے وہ سحر زدہ آدمی ہے. سحر زدہ یعنی جس پہ جادو کیا گیا ہے, تو ان میں سے ہے. یہ ساری باتوں پر ایمان لانے کی بجائے اور شعیب علیہ السلام کی بات کو ماننے کی بجائے, کیونکہ قوم کیا کیا برائیاں کر رہی تھی, ناپ تول میں کمی کر رہی تھی, قوم کے لوگ شرک کر رہے تھے, زمین کے اندر فساد پیدا کر رہے تھے, اور بجائے اس کے کہ ایمان لاتے کہنے لگے کہ تو ایک سحر زدہ آدمی ہے. وما انت الا بشر مثلنا, اور تو کچھ نہیں ہے مگر ایک انسان ہم ہی جیسا, کوئی فرشتہ بھی نہیں ہے, ہم ہی جیسا ایک انسان, اور امیر نہیں ہے, کوئی بڑا انسان نہیں ہے. وَإِنَّ ظُنُّكَ لَمِنَ الْكَاذِبِينَ, اور ہم تو تجھے بالکل جھوٹا سمجھتے ہیں. وَإِن یہاں پہ جو ہے نا, ان بے شک کے معنی میں آیا ہے. نَظُنُّكَ لام جو ہے, جیسے عام طور پہ جو ہے وہ کیا ہوتا ہے کہ ظن کا مطلب ہوتا ہے گمان کرنا یا کسی چیز کو سمجھنا. تو اب یہاں پہ کیا ہے کہ نظنو کا, ہم خیال کرتے ہیں تجھ کو, لام آگے آ گیا پھر, اور لام جو ہے یہ لام تاکید ہے. وَإِن نَظُنُّكَ لَمِنَ الْكَاذِبِينَ, اور ہم تو تجھے بالکل ہی جھوٹا سمجھتے ہیں. تو کیا کیا الزام لگائے, نمبر ایک کہ سحر زدہ, نمبر دو ہم ہی جیسا انسان, نمبر تین جھوٹا. فَأَسْقِطْ عَلَيْنَا كِسَفًا مِنَ السَّمَاءِ إِن كُنْتَ مِنَ الصَّادِقِينَ, اور اب انہوں نے جو ہے وہ مطالبہ کیا, کیا کہنے لگے, فَأَسْقِطْ عَلَيْنَا, بس گرا دے ہم پر, کسفم من السماء, آسمان میں سے ایک ٹکڑا. کاف سین فا جو ہے یہ بادل روئی کا ٹکڑا, اس کو کہتے ہیں بادل یا روئی کے ٹکڑے کو, جو آسانی سے الگ بھی ہو جاتا ہے اور آسانی سے جڑ بھی جاتا ہے. آپ روئی کو دیکھیں, آپ روئی کو آپس میں الگ کریں, بڑی آرام سے روئی الگ ہو جاتی ہے. اسی طرح بادل جو ہے, آپ کبھی جہاز پر جب بیٹھتی ہیں, جہاز کا سفر کرتی ہیں, آپ ضرور دیکھیں کہ بادل کیسے جو ہے, کیا شکلیں بنتی ہیں بادلوں کی, نا عجیب اللہ کی قدرت کے نظارے ہیں, اور ضرور مشاہدہ کیا کریں. تو اب انہوں نے مطالبہ کیا کہ تو آسمان کا کوئی ٹکڑا جو ہے نا وہ ہم پر گرا دے, ان کنتا من الصادقین, اگر تو سچوں میں سے ہے. قال ربی اعلم بما تعملون, شعیب علیہ السلام نے کہا میرا رب جانتا ہے جو کچھ تم کر رہے ہو. وہ کیا کر رہے تھے, وہ عدل نہیں کر رہے تھے. وہ کیا کر رہے تھے, وہ ناپ تول میں کمی کر رہے تھے. وہ تجارت جو ہے, تاجر قوم تھی, بڑے پیمانے پہ تجارت کرتی تھی, لیکن تجارت کرتے وقت جو ہے وہ بے ایمانی کرتی تھی, اور بین الاقوامی تجارت کی بڑی شاہراہوں پر یہ آباد تھی. یمن سے شام اور خلیج فارس سے مصر کی طرف جانے والی جو شاہراہ تھی, اس پر ہونے کی وجہ سے کیا کرتے تھے یہ لوگ, کہ ان حضرت شعیب علیہ السلام کی قوم میں سے لوگ جو تھے وہ بھاری خراج لیے بغیر تجارتی قافلوں کو گزرنے نہیں دیتے تھے. نمبر دو ڈاکے ڈالتے تھے, بڑے پیمانے پر انہوں نے ڈاکے ڈالنے کا سلسلہ شروع کر رکھا تھا, اور لوگوں کے لیے راستے جو تھے وہ پرخطر بنا دیے تھے. یہ پیچھے آپ پڑھ چکی ہیں سورۃ الاعراف میں, اور وہاں آپ نے پڑھا تھا وَلَا تَقْعُدُوا بِكُلِّ صِرَاطٍ تُوعِدُونَ, اور راستوں پر لوگوں کو ڈرانے کے لیے نہ بیٹھو. تو اب آپ دیکھ لیں کہ آج مسلمانوں کا کیا حال ہے, کہ مسلمان مسلمانوں کے اندر ڈاکے ڈالتے ہیں, اور جو ہے وہ تجارت کے اندر جو ہے بے ایمانی ہے, جھوٹ ہے, और कमी है नाप तोल के अंदर। माल जब आप किसी को कहते हैं कि हमने ये ऑर्डर देना है तो वो दिखाते कुछ है, जब आपके पास वो चीज बनकर आती है तो और चीज होती है। तो मुल्की सतह पर भी और बैनुल अक्वामी सतह पर भी नतीजा क्या निकल रहा है कि मुसलमान जो है वो पीछे होते जाते हैं। तो अल्लाह ताला जो है वो कभी भी किसी कौम को जो है वो माफ नहीं करता अगर जो है वो अल्लाह की वो नाफरमान बन जाती है। अब आप देखें कि ये जो अदल और इंसाफ की कमी है, जब अगर जो आदिल बादशाह है ना कयामत के दिन जो 7 किस्म के लोगों को अर्श के साए के नीचे जगह मिलेगी उसमें आदिल बादशाह को भी मिलेगी, और कितनी बड़ी बात है ना। लेकिन अगर लीडर और रहनुमा जो है उनके अंदर अदल ना हो, जैसे पेरेंट्स हैं तो उनको अपने घर के अंदर बच्चों के दरमियान अदल करना चाहिए, चीजों के लेने में, कपड़ों के, फ्रूट सब्जी, ऐसा ना हो कि कुछ बच्चों से तो बहुत ही प्यार कर रहे हैं, उनको हमेशा अच्छे कपड़े बना के देते हैं और जो दूसरे हैं उनको उन्हीं के उतारे में दे देते हैं फ्रूट चीजें अच्छी जो भी है, कुछ ही बच्चों को है और बाकियों को नहीं। कुछ को पढ़ाने के लिए कई लाख डॉलर लगा दिए और जो दूसरे हैं उनका ख्याल ही नहीं किया कि अब उनका क्या करना है। तो बच्चों की तालीम और तरबियत या उनके जो है वो पढ़ाई या उनकी जिंदगी के जो फैसले हैं, ऐसा नहीं कि किसी के लिए तो खूब मतलब उनके घर भी उनके नाम लगवा दिए लेकिन जो दूसरे हैं उनको उनके साथ ऐसा नहीं किया। तो ये जो है ना ये सारी आयात दरअसल ये जो ये क्या है, ये अदल अदल का पैगाम देती हैं, इमानत का, नाप तोल गिनती। और इसमें सिर्फ नहीं है कि ये बाजार और तिजारत के अंदर बल्कि हर सतह पर इसको जो है वो अपने अंदर लाने की जरूरत है। ये हार्वर्ड यूनिवर्सिटी का एक लॉ स्कूल है और उन्होंने जो है एक फ्रीडम अवार्ड रखा हुआ है, और उन्होंने जो है ये जो फ्रीडम अवार्ड है इसमें जैसे अखबार में मैं पढ़ रही थी कि उन्होंने 3 लोगों को ये फ्रीडम अवार्ड जो है जो दिया, तो उसमें जस्टिस मार्शल को फ्रीडम अवार्ड दिया। क्यों? कि स्याह और सफेद फार्म बच्चों की मखलूत तालीम की वजह से। एक तो इनको उन्होंने दिया कि काले रंग के बच्चे और सफेद रंग के जो बच्चे हैं तो उनकी तालीम इन्होंने आम की थी। दूसरा नेल्सन मंडेला को दिया कि अपने मुल्क की आजादी के लिए जेल के अंदर से उसने तारीखी जिद्दोजहद की और वो कामयाब हुआ, क्योंकि नेल्सन मंडेला जो था उसको पता था कि ज्यादती हो रही है कौम के साथ तो जेल में डाला हुआ था, लेकिन मुल्क की आजादी के लिए जेल के अंदर से उसने कोशिश की। तो ये जो हार्वर्ड यूनिवर्सिटी का लॉ स्कूल है उसने उनको भी फ्रीडम अवार्ड दिया। तीसरा अवार्ड जो है वो पाकिस्तान के जो चीफ जस्टिस है इफ्तिखार चौधरी उनको दिया, उनके 153 जो डिसीजन थे उनका जायजा लेकर उन्होंने देखा कि चीफ जस्टिस इफ्तिखार चौधरी जो है ये बेहतरीन जज है और इन्होंने बहुत अच्छे फैसले किए हैं। तो अदल उनके अदल की वजह से आप देखें कि पाकिस्तान का एक तरफ नाम देखें और दूसरी तरफ देखें कि उन्होंने चीफ जस्टिस इफ्तिखार चौधरी को जो है उसको भी ये फ्रीडम अवार्ड दिया। तो बहरहाल ये तो दुनिया की बातें हैं, असल फैसला तो अल्लाह के हाँ होना है। और आप भी जिस जगह हैं, मैं भी जिस जगह हूँ और जिस कुर्सी पर हैं, यानी जो भी जिम्मेदारी है जो कि एक इमानत है तो उस पे जो है हमें अदल करना चाहिए। कौल रब्बी आलम बिमा तअमलून, शोएब अलैहिस्सलाम ने कहा मेरा रब जानता है जो कुछ तुम कर रहे हो। फकज्जबूहू फअखज़हुम अज़ाबु यौमिज़्ज़ुल्ला इन्नहु काना अज़ाब यौमिन अज़ीम। फकज्जबूहू, बड़ी जालिम कौम थी, उन्होंने असाबे मदियन ने असाबे ऐका ने हजरत शोएब अलैहिस्सलाम को झुठलाया। उनको झुठलाने का मतलब क्या था? अल्लाह को भी झुठलाया। फाखज़हुम, पस उनको पकड़ लिया अजाब यौमिज़्ज़ुल्ला, छतरी वाले दिन के अजाब ने उनको पकड़ लिया। ज़ा लाम लाम जो है ये साए को भी कहते हैं, तो छतरी जैसे साया करती है ना, तो छतरी वाले दिन का अजाब इन पर आ गया। इन्नहु काना अजाब यौमिन अजीम, अल्लाह रब्बुल इज्जत फरमाते हैं कि लोगों वो बड़े ही खौफनाक दिन का अजाब था। तो इसके کے معنی کیا ہے؟ مفسرین کہتے ہیں انہوں نے خود ہی کہا تھا نا کہ آسمان سے جو ہے وہ آسمان کا ٹکڑا تو ہم پر گرا دے، یعنی اگر تو سچا ہے تو پھر ہم پر کوئی عذاب کیوں نہیں آ جاتا؟ تو اللہ رب العزت نے جو ہے وہ ان پر عذاب جو بھیجا تو کیسا عذاب تھا؟ کہ چھتری والے دن کا عذاب تھا۔ مفسرین کہتے ہیں کہ 7 دن ان پر سخت گرمی رہی اور دھوپ مسلط رہی، اس کے بعد بادلوں کا ایک سایہ آیا اور یہ شدید گرمی اور دھوپ کی شدت سے بچنے کے لیے اس سائے کے نیچے جمع ہو گئے اور کچھ سکھ کا سانس لیا، لیکن چند لمحے ہی بعد آسمان سے آگ کے شعلے برسنے شروع ہو گئے، یعنی اس بادل سے جو ہے وہ بارش برسنے کی بجائے آگ برسنے شروع ہو گئی۔ زمین زلزلے سے لرز اٹھی اور ایک سخت چنگاڑ نے انہیں ہمیشہ کے لیے موت کی نیند سلا دیا۔ یوں 3 قسم کا عذاب ان پر آیا اور یہ اس دن آیا جس دن ان پر بادل چھتری کی طرح چھائے ہوئے تھے، کہ سائے والے دن کے عذاب نے انہیں جو ہے وہ پکڑ لیا۔ اللہ تعالیٰ نے 3 مقامات پر شعیب علیہ السلام کی قوم کی تباہی کا ذکر کیا ہے اور تینوں جگہ موقع کی مناسبت سے الگ الگ عذاب کا ذکر کیا ہے۔ سورۃ الاعراف آیت 88 زلزلے کا ذکر ہے، سورۃ ہود آیت 94-94 میں سیحا چیخ کا ذکر ہے، اور سورۃ شعرا میں آسمان سے ٹکڑے گرانے کا۔ تو اس طرح 3 قسم کا عذاب جو ہے وہ اس قوم پر آیا۔ پھر فرمایا ان فی ذلک الآیۃ وما کان اکثرہم مؤمنین وان ربک لہو العزیز الرحیم، یقیناً اس میں ایک نشانی ہے مگر ان میں اکثر ماننے والے نہیں ہیں، اور حقیقت یہ ہے کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے۔ تو آپ دیکھ لیجئے کہ اب یہاں پر بھی یہ واقعہ بیان کرنے کے بعد پھر دوبارہ جو ہے آیات ترجیح کا جو ہے وہ ذکر ہے۔ تو اس طرح یہ جو قوموں کے واقعات ہیں یہ مکمل ہوتے ہیں، یہ ختم ہوتے ہیں، اور یہ ہے وہ سورت الشعراء کے جس میں اللہ رب العزت نے جو ہے وہ 7 قوموں کا ذکر کیا ہے، اور 7 قوموں کا ذکر کرنے کے بعد اہل قریش کو جو ہے وہ تنبیہ کی ہے، کیونکہ 7 قومیں تھیں اور 8ویں تھی کفار مکہ، اور 8 دفعہ جو ہے وہ آیات ترجیح آئی ہیں، اور آیات ترجیح جو ہے وہ کیوں آئی ہیں کہ وہ قومیں جنہوں نے اللہ کے رسول کو جھٹلایا، اللہ کے پیغام کو جھٹلایا، تو وہ جھٹلانے کے نتیجے میں، انکار کے نتیجے میں وہ قومیں اللہ کے عذاب کا شکار ہو گئی۔ تو اگر جو ہے تم لوگ جو ہے تم بھی جو ہے وہ اللہ کی نافرمانی کرو گے اور عبرت حاصل نہیں کرو گے تو تم پر بھی اللہ کا عذاب جو ہے وہ آ کر رہے گا۔ تو یعنی 7 وہ قومیں تھیں، ان کے حالات، ان کے گناہ، پیغمبروں کی اخلاص والی دعوت، اور اس کے باوجود ان کا جھٹلانا، تو کیسی تھی اللہ کی پکڑ؟ اِنَّ فِي ذَلِكَ لَآیَا وَمَا كَانَ أَكْثَرُهُم مُؤْمِنِينَ وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ۔ تو 7 تاریخ کی 7 قوموں کے حالات جو پیش کیے گئے تو اس سے کیا باتیں سامنے آئیں کہ ایک طرف جو ہے زمین میں اللہ کی نشانیاں پھیلی ہوئی ہیں، ان سے عبرت حاصل کرنی چاہیے۔ دوسری بات، ان قوموں نے بڑی بڑی نشانیاں دیکھنے کے بعد بھی جو ہے وہ اللہ اور اللہ کے رسول پر وہ ایمان نہیں لائیں۔ تیسری بات، ہر دور میں نبیوں کی تعلیم ایک جیسی رہی، ان کی سیرت اور اخلاق کا رنگ بھی ایک ہی جیسا تھا، ان کے مخالفین جو تھے ان کا انداز بھی ایک ہی جیسا تھا، اور ان سب قوموں کے ساتھ اللہ کی رحمت کا معاملہ اور اللہ کی پکڑ کا معاملہ بھی ایک جیسا ہی تھا۔ کہ اللہ زبردست بھی ہے، قادر اور توانا بھی ہے سزا دینے کے لیے، اور رحیم بھی ہے۔ تو ہر شخص کو خود فیصلہ کرنا ہے کہ وہ اپنے آپ کو اللہ کے قہر کا جو ہے وہ مستحق بناتا ہے یا اللہ کے رحم کا۔ تو اہل مکہ معجزات کا مطالبہ کر رہے تھے، تو اللہ تعالیٰ جو ہے وہ کہہ رہے ہیں کہ تم آخر معجزات کا مطالبہ کیوں کرتے ہو؟ پچھلی قوموں نے جو معجزات کو دیکھا اور پھر انکار کیا تو کیسے وہ تباہ و برباد ہو گئی؟ تو تم جو ہے اپنے رسول کے ساتھ وہ معاملہ نہ کرو جو پچھلی قوموں نے کیا۔ پچھلی قوموں نے کیا کہا تھا؟ اپنے رسولوں کو کہا کہ تم تو سحر زدہ ہو، تم تو جھوٹے ہو، اور تم ہمیں جیسے ایک انسان ہو، کہ ہمیں وَتَوَقَّلْ عَلَى اللَّهِ وَتَوَقَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ، ہمیں جو ہے وہ زبردست اور رحیم رب پر توکل کرنا ہے۔ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔